This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस बासी नेपालीहरूको आफ्नै कार्यक्रम कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? सोमबार बेलुका 8 बजे न्युजिल्यान्ड समयअनुसार क्राइस्टचर्चमा रहेको यो प्लेन्स एफएमको स्टुडियोबाट यहाँहरूसँग रेडियो तरङ्ग मार्फत फ्रिक्वेन्सी 96.9 मेगाहर्जको यो फ्रिक्वेन्सी मोडुलेसन मार्फत यहाँहरूको घर आँगन रेडियो सेटमा उपस्थित पाइसकेको छु. त्यसैले श्रोता, गीत सङ्गीतहरू, नेपाली विषयवस्तुहरू, सामग्रीहरूको साथमा मिठा मिठा नेपाली गीत हरूको साथमा आउने कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सधैँ चाहिँ म विनोद यहाँलाई हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोताहरू, विभिन्न खालका खबर सामग्रीहरू छन्, विभिन्न हामी सकेसम्म कार्यक्रममा अलि उत्साहजनक खबरहरू हामी समावेश गर्ने प्रयास पनि हामीले लामो समयदेखि गर्दै आइरहेका हुन्छौँ गरिरहेका छौँ र सधैँ हाम्रो चाहत उत्साहजनक खबर हो उठाउने हाम्रो चाह पुरा हुँदैन, त्यो अर्को कुरा भयो. यद्यपि नेपालीहरू समेटिएका, नेपालीहरू समावेश भएका क्रियाकलाप गतिविधिहरूलाई हामी पहिलो प्राथमिकताका साथ कार्यक्रम नमस्ते नेपालमा उछान गर्ने र समावेश गर्ने प्रयास गर्दै आइरहेका छौँ. श्रोता, आजको कार्यक्रमको सुरुवातमा केही उत्साहजनक नै भन्नुपर्छ. अप्ठ्यारो अवस्थामा अहिले रहिरहेको बेलामा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एउटा अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको भन्ने परराष्ट्र मन्त्रालयले जनाएको खबर पनि यहाँहरू समक्ष पुगि नै सकेको छ. त्यसले स्वाभाविक रूपबाट जोशीको परिवार र समग्र नेपालीहरूलाई अलिकति खुसीको प्रवाह सन्देश प्रवाह गर्न सफल पनि भएको छ. हुन त श्रोता, अहिलेसम्म गाजामा जारी द्वन्द्वमा 12,000 बढी प्यालेस्टाइनीहरू मारिएका छन् र 30,000 बढी घाइते भएका विभिन्न खालका पुष्ट अपुष्ट खबरहरू आइ नै रहेका छन् र अहिले उनी विपिन जोशी विशेष गरी अहिले कस्तो अवस्थामा छन् भन्ने उनको अवस्था भने अझै पनि पूर्ण रूपबाट जानकारी पाउन सकिएको छैन. श्रोता, अर्को अब यो त अब उनी सकुशल रहन् चाँडै नै उनको नेपाल फिर्ती रहोस् परिवार व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्, यो चाँडै नै पुरा होस् हाम्रो यस्तै खालको मनोकामना मनोकाङ्क्षा रहेको छ. श्रोता, अब अन्य कुराहरूको उठान गर्दै गर्दा अब अहिले विश्व क्रिकेट विश्वकप पनि लगभग सम्पन्न भएको छ. भारतमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले 6 पटक यसपालिको क्रिकेटको उपाधि जितेको छ, यो पनि उल्लेखनीय खबरको रूपबाट रहन्छ. अन्य प्रसङ्ग त म कार्यक्रमको दौरानमा उठाउने प्रयास गर्दै जानेछु. अब कार्यक्रमलाई विशेष रूपबाट विषय प्रवेश यदि गराउने हो भने आजको कार्यक्रममा विश्वको चुनौती बन्दै गइरहेको औषधिजन्य लागु औषधको छोटो प्रसङ्ग आजको कार्यक्रमको सुरुवातमा समेट्ने प्रयास गरिरहेको छु. श्रोता, वनस्पतिमा आधारित लागु औषध निश्चित ठाउँमा तयार हुन्छन् तर औषधिजन्य लागु औषध जहाँसुकै जतिसुकै मात्रामा पनि तयार हुन्छन्. अमेरिकाकै उदाहरण दिने हो भने पनि लागु औषधको ओभरडोजका कारण सन् 2021 मात्र 106,000 बढीको मृत्यु भएको छ. तीमध्ये 2/3 घटनामा औषधिजन्य लागु औषधको प्रयोग भएका थिए र त्यसले यसरी नै यो औषधिजन्य लागु औषधको सङ्क्रमण र विस्तारले विभिन्न देश क्षेत्रहरूलाई पनि प्रभावित बनाइरहेको छ. त्यसैले सचेतनाको पनि आवश्यकता छ. अब त्यसैको छोटो प्रसङ्ग आजको कार्यक्रममा चुस्त यहाँ प्रस्तुत गरि नै सकेको छु. श्रोता, अब यो कुराहरू गर्दै गर्दा भूकम्प पीडितहरूको पनि अप्ठ्यारो अवस्था छ. जाजरको जाजरलाई मुख्य बिन्दु बनाएर गएको भूकम्प 6.4 को त्यो भूकम्पले पनि अप्ठ्याराहरू जोडिदिएर छोडिरहेको छ. अहिले जाडोको मौसम बढ्दै गर्दा त्यहाँका अप्ठ्याराका खबरहरू पनि बाहिर आइ नै रहेका छन्. अब समग्रमा नेपालमा यस्तो खालको प्राकृतिक प्रकोपले त्यसपछि छोडेर गएका अप्ठ्याराहरू पनि उल्लेखनीय रूपबाट पीडादायी नै भएका छन्. समग्रताको यदि कुरा गर्ने हो भने प्रकोपको घटनामा नेपालमा 15,072 जनाको अहिलेसम्म ज्यान गएको रेकर्डले देखिएको छ. पछिल्लो 12.5 वर्षको अवधिमा विभिन्न घटना यो प्रकोपका घटनामा नेपालमा तो संख्यामा क्षति भएको हो. गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विक्रम सम्बत 2068 वैशाख 1 गतेदेखि 2080 कार्तिक 29 गतेसम्मको अवधिमा भएका भूकम्प, आगो लागि, बाढी पहिरो, चट्याङ हिम पहिरो, हुरी बतास, भारी वर्षा लगायतका विपदका घटनामा परि उनीहरूको दुःखद मृत्यु भएको हो. विपद जोखिम न्यूनीकरणको लागि प्रत्येक वर्ष सरकारले करोडौँ रुपियाँ खर्च गर्दै आएको भए पनि जोखिम कम हुनुको सट्टा विपदका घटनाहरूबाट प्रत्येक वर्ष नेपालीहरूको ठुलो जनधनको क्षति नेपालीहरूले बिहोर्दै आउनु परेको छ. विगत 12.5 वर्षको अवधिमा 9,000 भन्दा बढीको मृत्यु भूकम्पका कारण संरचना भत्किँदा गएको छ वा भनौँ भएको छ. घरहरू भत्किँदा किचिएर धेरैले ज्यान गुमाएका छन्. 2072 साल वैशाख 12 गते आएको 7.6 म्याग्निच्युडको विनाशकारी भूकम्पका कारण 8,962 जना नेपालीहरूको दुःखद अवसान भएको थियो भने 22,302 जना घाइते भएका थिए. यही कार्तिक 17 गते जाजरको केन्द्रबिन्दु भएर आएको 6.4 म्याग्निच्युडको भूकम्पका कारण 154 जनाले दुःखद रूपबाट ज्यान गुमाउनु परेको थियो. उक्त भूकम्पका कारण 366 जनाभन्दा बढी घाइते भएका छन्. उक्त अवधिमा विपदका घटनाले नेपालका 12,39,748 निजी घरहरूमा पनि क्षति पुगेको थियो. श्रोता, यसरी आजको कार्यक्रममा यी यस्तै खबरहरूको साथ आजको कार्यक्रमको उठान गरि नै सकेको छु. अब कार्यक्रममा एउटा मिठो रमाइलो गीत प्रस्तुत गर्न चाहन्छु. त्यसपछि बाँकी रहेका प्रसङ्गहरू उठाउँदै जानेछु.
तिमीलाई आफू त्यत्तिकै एलिजिबल लाग्छ भने तिमी वर्ल्डका टप क्लास युनिभर्सिटीमा अप्लाई गर्न सक्छौ नि त. किन यहाँ रोइ कराई गर्नु?
सपना थियो भन्नै सकिएन, गरी खान्छु यही देशमा भन्नै सकिएन. घाँटीमा दिन छुरा हाम्रो कसले बुझ्ने कुरा,
घाँटीमा दिन छुरा हाम्रो कसले बुझ्ने कुरा.
हाँस्न मन छ, रुन मन छ, बामाको छेउ यही देशमा गरी खाने माहौल बनाइदेऊ. हो यही माटोमा मरि जाने माहौल बनाइदेऊ.
नेता जितिरहे देश हारिरह्यो. नारायण नारायण.
समृद्धिको कुरा गर्छौ जनतालाई रेटी, गणतन्त्र ना
नामको मात्रै।
हजुर श्रोताहरू, मिठो मिठो यो गीत सूचना सन्देश पनि छ, आफ्नै खालको बाध्यता र व्यवस्थाका पीडाहरू पनि यो गीतमा व्यक्त गरिएको छ। श्रोता, विदेश जानेहरूको कुरा, विदेशमा बसेर उठाउनुको मजा आफैमा छैन, यद्यपि हरेक दिन जसो विदेशिनीहरूको आफ्नै खालको समस्या, आफ्नै खालको बाध्यताले त्रिभुवन विमानस्थलका दृश्य अवलोकन गर्नेहरूको पीडा र त्यसलाई प्रत्यक्ष रूपबाट नजिकबाट महसुस गर्नेहरूको त्यो अप्ठ्यारोपनको पनि यो गीतले निश्चय नै उजागर गरेको जस्तो लाग्छ। श्रोता, बेलुको 8 बजेदेखि प्लेन्स एफएम 96.9 मेगाहर्जमा हामी यस्तै खालका गीत सङ्गीतहरू मार्फत पनि सन्देश र आफ्ना भाव र कथाहरू प्रस्तुत उठाउने गर्छौँ र त्यसैको यो एउटा गीत मैले यहाँ प्रस्तुत गरि नै सकेको छु। अब क्रिकेटको कुरा हामीले उठाउनै पर्ने भएको छ, क्रिकेटको बारेमा यहाँहरूलाई थाहा भइ नै सकेको छ। हजुर श्रोता, यसरी अस्ट्रेलियाले 6 पटक अस्ट्रेलियाले इन्डियालाई, आयोजक इन्डियालाई पराजित गर्दै यसपालिको विश्वकपको उपाधि जितेको छ, वा भनौँ विश्व च्याम्पियन पनि भएको छ। भारतले 1 पटक फेरि पनि उपविजेताको रूपबाट रहनु बाध्य भएको छ, यो अप्ठ्यारो स्थितिको महसुस हामीले पनि गर्न सक्छौँ। श्रोता, ट्रेभिस हेड र मानर्स लबुसनको उत्कृष्ट पारीको मद्दतबाट अस्ट्रेलियाले घरेलु टोली भारतलाई 6 विकेटले सजिलै हराउँदै एक दिवसीय विश्वकपको उपाधि जितेको छ। अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले 240 रन बनाउन सकेको थियो र अस्ट्रेलियाले ट्रेभिस हेडको 137 रन र मानस लबुसनको अभिजित 58 रनको मद्दतमा 43 ओभर खेल्दै 4 विकेट गुमाएर त्यो लक्ष्यलाई सजिलै पछ्याएको थियो र यसरी अपराजित रहेको, समूह चरणबाट अपराजित रहँदै फाइनलमा प्रवेश गरेको भारत चाहिँ फाइनलमा यसरी स्तब्ध हुनु परेको थियो। श्रोता, यसरी क्रिकेटको कुरा पनि मैले यहाँहरूलाई जोडि नै सकेको छु, गीत सङ्गीतका कुराहरू पनि छन्, प्रसङ्गका तत्कालिक प्रसङ्गहरू पनि छन् नै। अब अहिले अर्कै त्यस्तै खालको प्रसङ्ग पनि यहाँहरूलाई सुनाउन चाहन्छु। हजुर श्रोता, यो पनि एउटा नेपालीसँग जोडिएको प्रसङ्ग हो। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालीहरूको प्रतिनिधित्व पनि आफ्नै खालको हुने गर्दछ श्रोता, त्यस्तै खालको प्रतिनिधित्वले पनि एक किसिमको म्यासेज छोड्छ। त्यस्तै खालको म्यासेज यो मिस युनिभर्स प्रतियोगितामा नेपाली प्रतियोगी स्टेजमा आउँदै गर्दाखेरिको यस सम्बोधनले पनि हामीलाई आफ्नै खालको आत्मबोध, आफ्नै खालको खुसी र गर्वको महसुस गराउने खालको थियो जस्तो लाग्छ। त्यस्तै खालका सूचना र सन्देशहरू पनि प्रभाव भइ नै रहेका छन्। श्रोता, यस वर्षको मिस युनिभर्समा प्रतिस्पर्धा गर्ने नेपालकी जेन देविका ग्यारेटको चर्चा पनि चलेकी खबर सामग्रीहरूभित्र पर्दछ। उनलाई समाचार माध्यमबाट माध्यमहरूमा प्रतियोगितामा भाग लिने पहिलो प्लस साइजको प्रतिनिधिको रूपबाट पनि चिनाएका छन्, जुन अहिले चर्चाको विषय बनिरहेको छ। हुन त श्रोता, यस वर्षको मिस युनिभर्स 2023 नेपालको यात्रा अन्तिम 20 पुगेर टुङ्गिएको छ। 72 मिस युनिभर्सको उपाधि निकारा गुवाकी सेलिस प्लासियोसले जितेकी छन्। त्यस्तै थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फर्स्ट रनर अप हुँदा अस्ट्रेलियाकी मोरिया विल्सन सेकेन्ड रनर अप घोषित भएकी छन्। एल साल्भाडोरमा आयोजित फिनालेमा 90 बढी मुलुकका सुन्दरीहरूले प्रतिस्पर्धा गरेका थिए। श्रोता, कार्यक्रम नमस्ते नेपालमा यी समग्र कार्यक्रमहरूमा हामीले विभिन्न खालका प्रसङ्गहरू जोड्ने गर्छौँ र यस्तै खालको प्रसङ्ग मैले यहाँहरूलाई सुनाउने प्रयास गरि नै रहेको छु र अन्य प्रसङ्गहरू पनि कार्यक्रममा हुन्छ नै। यहाँहरू पनि कार्यक्रम नमस्ते नेपालमा उपस्थित भएर आफ्ना सल्लाह सुझावहरू वा आफ्ना अनुभव अनुभूतिहरू यदि सेयर गर्न चाहनुहुन्छ भने क्राइसिस आसपासमै हुनुहुन्छ भने कृपया हामीलाई व्यक्तिगत रूपबाट सम्पर्क राख्ने प्रयास गर्नुहोला। त्यो यदि सम्भव नभएमा नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि हामीलाई त्यहाँ जोडिसकेपछि म्यासेज गरेर हामीसँग सम्पर्क गर्ने प्रयास गर्न सक्नुहुनेछ। यसरी आफ्नो अनुभव अनुभूतिहरू हामी यहाँलाई पनि नमस्ते नेपालको कार्यक्रमबाट अन्य नेपालीहरू माझ पुर्याउने प्रयास गर्ने नै छौँ। श्रोता, गीत सङ्गीतको कुरा हो, भावका कुराहरू हुन्छन् नै, अनि कति गीतहरूले स्थानको प्रतिनिधित्व गर्छ भने जात जातिको विषयको कुरा पनि उठाउँछ नै। त्यस्तै खालको यो गीतलाई मैले पृष्ठभूमिमा बजाइ नै रहेको छु। श्रोता, अब यहाँहरूलाई थाहा भइ नै सकेको छ जस्तो लाग्छ नै, अहिले न्युजिल्यान्डमा अहिले पछिल्लो पटक तथ्याङ्क विभाग वा स्ट्याट्स न्युजिल्यान्डले हालसालै न्युजिल्यान्डको समग्र जनसङ्ख्याको मापन गरेको खबर पनि बाहिरि नै सकेको छ। त्यस सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अउटेरोवा न्युजिल्यान्डमा 5.27 मिलियन मानिसहरू बसोबास गरिरहेका छन्। गत सेप्टेम्बर महिनामा समाप्त भएको यो मापनको वर्षमा जनसङ्ख्या 1,38,000 बढेको छ। त्यसमध्ये जन्म हुनेहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या घटाउँदा हुने प्राकृतिक वृद्धि भने 19,300 मात्र रहेको छ। त्यस्तै श्रोता, नेट माइग्रेसनको पनि कुरा भइ नै हाल्छ। न्युजिल्यान्ड बाहिर जानेहरूको सङ्ख्या घटाएर न्युजिल्यान्ड आइपुगेका अप्रवासीहरूको सङ्ख्या नेट माइग्रेसनको सङ्ख्या 1,18,800 हुन आउँदछ यो समय अवधिमा। त्यस्तै श्रोता, माओरी जनसङ्ख्या यो अवधिमा 1.5% वा भनौँ 13,100 बढेको सो तथ्याङ्कले देखाएको छ। त्यस्तै अनुमानित माओरी जनसङ्ख्या अहिले राष्ट्रिय जनसङ्ख्याको 17.3% वा भनौँ 9,04,000 भन्दा बढी देखिएको छ। श्रोता, यसरी यो न्युजिल्यान्डको जनसङ्ख्या सार्वजनिक हुँदै गर्दाखेरिको यो प्रसङ्ग पनि मैले यहाँहरूलाई जोडिन सकेको छु। अब त्यस्तै अन्य प्रसङ्गहरू पनि उठाउन चाहन्छु। अब यसै क्रममा अब यहाँहरूलाई थाहा भइ नै सकेको छ, दुई युवा किवी उद्यमीहरूले काउलीलाई अर्को रूप वा भनौँ अर्को स्तरमा ल्याएका छन्। यसलाई यसरी बुझ्दा अझ सजिलो होला। काउलीलाई आइसक्रिममा परिणत गरेर ती दुई युवाहरूले नौलो प्रयोग बजारमा ल्याएका छन्। इटकान्डको काउली फ्लावर आइसक्रिम यस महिनामा सुपर मार्केटहरूमा लन्च गरिएको छ। यसका सहसंस्थापक मध्येका एक जेनी म्याथसन ले सन 2000 सुरुमा नै सहकारी हुँदा काउलीबाट आइसक्रिम बनाउने सो बिचार पहिलो पटक देखा परेको थियो र अहिले काउलीबाट पनि आइसक्रिमको रूपमा काउली आएको छ। यसैको छोटो प्रसङ्ग पनि कार्यक्रम नमस्ते नेपालको यो चरणमा यहाँहरूसँग समक्ष प्रस्तुत गरिसकेपछि कार्यक्रम नमस्ते नेपालमा फेरि अर्को एउटा सुमधुर गीत प्रस्तुत गर्न चाहन्छु। यो गीतपछि बाँकी रहेका प्रसङ्ग र आजको बसाएका कुराहरूलाई समेटेर पिट मारेर बिदा हुनेछु।
यही देशको सीमा भित्र मैले जन्म लिए, गोर्खालीको सन्तान भनी गर्व गरे थिए। जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख सार्दा साड्दै।
हामीलाई के नै सुख छ र
लयो पहिरोले छैन खानी अन्न, अन्न छैन भन्ने कुरा कता जानु भन्न। बरु जन्म लिन पर्ने जापान धर्म छैन, नेपालमा जन्म लिएर कहिले सुख पाइन। Well,
पन विकट मेरो जाति पन थल्लो एकै बारको यो जिन्दगी बनाइदिए खल्लो ठुलालाई छैन साई भाउ सानालाई होइन के के तन्त्र आयो भन्छन् मलाई आया छैन
हामीलाई के नै सुख छ र
तपाईँहरू सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपाल यहाँहरू सुनिरहनु भएको छ। क्राइसिसमा वा पनि विशेष गरी मद्रास स्टेटमा रहेको कार्यक्रम नमस्ते नेपालको यो प्लेन्स एफएमको यो स्टेटबाट प्रत्यक्ष रूपबाट यहाँहरूसँग आइ नै रहेको छ फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्जमा। त्यस्तै श्रोता, क्राइसिसभन्दा बाहिर न्युजिल्यान्डबाट यदि हुनुहुन्छ भने पनि यहाँहरू प्लेन्स एफएम .org.nz गइसकेपछि यहाँहरू सधैँझैँ हामीसँग जोडिन सक्नुहुनेछ। त्यस्तै हामीले प्रसारण भइसकेका कार्यक्रमलाई नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि पोडकास्टको रूपबाट यहाँहरू समक्ष पुर्याउने प्रयास गर्दै आइरहेका छौँ। यहाँहरूको साथ सहयोग र सद्भावप्रति हामी नतमस्तक नै छौँ र यहाँहरूलाई यस्तै खालको माया र सद्भाव हामीप्रति नमस्ते नेपालप्रति राखिरहनको लागि पनि अनुनय भवनु आग्रह गर्दछौँ। श्रोता, चुच्चे नक्सा एउटा राजनीतिक मुद्दा पनि भएको छ। व्यावहारिक रूपबाट यो चुच्चे नक्सा कहिले गएर हल हुन्छ त्यो अर्को कुरा हो। मक्सिर साथको कुरा पनि अहिले काठमाडौँको बजारमा चलि नै रहेको छ। अब यी यस्तै कुराहरू छन्। जे जस्तो भए पनि नेपाल सरकारले संविधान संशोधन गरी संसदको पूर्ण बहुमतले पारित गरेर राष्ट्रपतिबाट लाल मनोहर लगाई 2077 जेठ 7 गते चुच्चे नक्सा प्रकाशित गरे को भए पनि चुच्चे नक्सा परेको भागसँगै नेपालको वास्तविक क्षेत्रफल कति हो भने सरकारी तवरबाट अहिलेसम्म पनि जानकारी गराइएको रहेनछ। विदेशी निकायहरूमा पनि अन्योल नै रहेको देखिन्छ। ओल्ड डाटा इन्फो, विकिपिडिया, गुगल सर्च इन्जिन, ओल्ड स्ट्याटिस्टिक्स र युएनडिपी, सिमो ट्रेनिङ इकोनोमिक्स आदि विभिन्न आदि पोर्टलहरूमा संस्थाहरूको वेबसाइटहरूमा पनि भिन्न भिन्नै क्षेत्रफलहरू उल्लेख गरिएका छन्। नेपालको समाजमा विभिन्न वर्गले सरकारसँग नयाँ क्षेत्रफल माग गर्दा अहिलेसम्म सरकारी निकायहरू मौन नै देखिएका छन्। त यसबाट खास गरी लोकसेवा आयोगका परीक्षार्थीहरू तथा विद्यालय महाविद्यालयका विद्यार्थीहरू रणबुल्लोमा परेका छन् भन्दा अतिशक्ति नहोला। कुनै पनि स्वतन्त्र राष्ट्रको तोकेको निश्चित सिमाना हुन्छ र नेपालको 147,819 वर्ग किलोमिटर नेपालको आधिकारिक राष्ट्रिय क्षेत्रफल हो भनी सार्वजनिक गरिदिएदेखि त्यस्तो खालको अन्यल समाप्त हुनेछ भन्ने खालको भित्रभित्रको बुझाइ बाहिर व्यावहारिक रूपबाट भने यस्तो नै पाइने रहेको छ। श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले साप्ताहिक रूपबाट हरेक आइतबार भाइ बहिनीहरूका लागि खेलकुद अनि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ। त्यस्तै महिला पुरुषहरूको ब्याडमिन्टन अभ्यासको कार्यक्रम पनि चलि नै रहेको छ र त्यस्तै शनिबार 4:30 बजे फारनै स्पोर्ट्स सेन्टरमा महिला दिदीबहिनीहरूको लागि पौडी वा भनौँ स्विमिङको कक्षा पनि छ। कृपया त्यसमा पनि यहाँहरू समावेश हुने प्रयास गर्दै गर्नुहोला। र अर्को चरणमा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले क्रिकेट प्रतियोगिता पनि आयोजनाको तयारी लगभग अन्तिम चरणमा पुर्याएको छ। अब त्यसको समय तालिका र स्थानको विषयमा चाँडै नै जानकारी आउनेछ। त्यो चाहिँ यहाँहरूलाई अवश्य नै जानकारी दिने नै छु। श्रोता, यसरी आजको कार्यक्रममा म यस्तै खालका खबरहरू यहाँहरूलाई जोडिसकेपछि अब कार्यक्रमकै पछाडमा यो हप्ता परेको विशेष दिनहरूको उठान गर्ने क्रममा ठुलो एकादशीको छोटो प्रसङ्ग पनि जोड्न मन लाग्यो। ठुलो एकादशी अब बिहिबार परेको छ। हरिबोधनी एकादशीलाई एकादशीहरूको सबैभन्दा ठुलो एकादशीको रूपबाट लिइन्छ। जनविश्वास तथा धार्मिक परम्परा अनुसार आउँदो बिहिबार हरिशयनी एकादशीका दिन भगवान् विष्णु चिर निन्द्राबाट उठ्ने विश्वास पनि गरिन्छ। त्यस्तै यो दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ। हरिशयनी एकादशी आषाढ शुक्ल एकादशी मा रोपिएको तुलसीको बिरुवालाई यो दिन वा भनौँ हरिबोधनी एकादशीको दिन पिपलसँग विवाह गरिदिने प्रचलन पनि रहेको छ। र श्रोता अब जाँदा जाँदै अब यहाँहरूलाई पछिल्लो सुन्दै आइरहेको हामीले मुस्ताङको कोरला नाकाको कुरा पनि छोटो प्रसङ्ग जोड्न चाहेँ। नेपाल र चिन जोड्ने नेचुङ निजी लिजी नाका अर्थात् मुस्ताङको कोरला नाका गत हप्तादेखि औपचारिक रूपबाट खुलिएको छ र नाकामा हाल उपल्लो मुस्ताङको लोमाङथाङ र लोगेकार दामोदर कुञ्ज गाउँपालिकाका स्थानीय मात्रालाई खुलेको हो र गत असोजदेखि नै दुई नौ गाउँपालिकाका स्थानीयहरूलाई सीमा प्रस्थान गर्ने अनुमति पनि बाँडेको यो पनि सानो नै भए पनि ठुलो खबरको रूपबाट मान्नुपर्ने अवस्था रहेको छ। श्रोता यी यस्तै खबरका साथसाथै आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रमबाट भने म विनोदलाई आगा दिनुहोस् आउँदो सातासम्मका लागि। अहिले नै भने यो गीत छोडेर जाँदैछु। नमस्कार, शुभरात्रि।
चाहेर पनि मैले भन्न सकिन तिमीलाई, मेरो मुटु चोरी सक्यो तिमीले, भाकेर शरीरबाट यो आत्माले छोडेर गाछ, तिमीलाई नै खोजिड चुरे, मेरो दिन बर्बाद भयो, यादमा तिम्रो फेरि बिहानी को सुरुआत हो, याद में तिम्रो फेरी, मेरो दिन बर्बाद हो, याद में तिम्रो फेरी।
नमस्ते नेपाल, नमस्ते नेपाल।